أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله والصلاة والسلام على أهلها. بسم الله الرحمن الرحيم. ومن المؤمنين رجال صدقوا ما عهد الله عليه ومنهم من قضى نحبه ومنهم من ينتظر وما بدلوا تبديلا. وقال الحكيم بسم الله الرحمن الرحيم إنما أوصيكم بواحدة أن تقوموا لله مثنى وفرادى. پہلے تو ایک معذرت آپ سامعین سے، پچھلی دفعہ پروگرام طے ہوا، تاریخ طے ہوئی، وقت بھی طے ہوا، لیکن ہم اپنے تبلیغات کے دورے کو کرتے ہوئے اپنے سفر میں ایسے مقام پر پہنچے کہ جہاں اتفاق سے پانی یعنی بارش کے پانی نے بہت سارے مسائل کھڑے کیے ہوئے تھے، جہاں کھمبے بھی گرے ہوئے تھے، تو وہاں لائٹ بھی نہیں تھی، تو اس لیے ہمیں انٹرنیٹ بھی نہیں مل پایا، تو اس لیے وہ گفتگو اپنے مقررہ ٹائم پہ نہیں ہوئی. تو آج انشاءاللہ اس پروگرام کو ہم دوبارہ سے، یا کہیے پہلی مرتبہ، لیکن ٹائم دوبارہ لیا گیا، اور ہم انشاءاللہ اس کو آپ کے سامنے وہی انشاءاللہ کوشش کرتے ہیں کہ جو عنوان رکھا گیا کہ افغانستان کے اندر جو تاریخ ہے، خود افغانستان کیا ہے، اس کو سمجھنے کی کوشش ہے. افغانستان کی گزشتہ 100-200 سالہ تاریخ، اور خصوصاً ہمارے اعتبار سے جو تشیع کو، عالم اسلام کو وہاں پر خطرات لاحق ہیں، کوشش کریں گے انشاءاللہ اس موضوع پر گفتگو کر سکیں. قرآن کی جس آیت کو آپ کے سامنے پڑھنے کا موقع ملا، بہت ہی امپورٹنٹ اور اہم آیات ہیں. جس میں پہلی آیت میں خدا نے فرمایا کہ بہت سارے مومنین میں سے ایسے مرد ہوتے ہیں کہ جو اللہ سے کیے ہوئے اپنے وعدے کو سچا کر دکھاتے ہیں. من المؤمنین رجال صدقوا ما عهد الله علیہ، اور ان میں کچھ ایسے ہوتے ہیں کہ جو الحمدللہ اپنا وعدہ کر دکھایا، اس راستے سے گزر گئے، اپنی منزل پا لی ہے. کچھ ينتظر ہیں، کچھ منتظر ہیں، جو انشاءاللہ جلدی اپنے کیے ہوئے وعدے کو، جو اللہ سے انہوں نے کیا، اس کو پورا کریں گے. اسی طرح جو دوسری آیت ہم نے پڑھی، اس میں یہ تھا کہ اللہ کی طرف سے تو آپ کو ایک ہی وصیت ہے کہ آپ کو قیام کرنا چاہیے، اپنے آپ کو پیش کرنا چاہیے، اپنی جدوجہد کو سامنے لانا چاہیے، چاہے آپ اکیلے ہی کیوں نہ ہوں یا آپ گروپ کی صورت میں ہوں، لیکن آپ کو انشاءاللہ کوششیں جاری رکھنی چاہیے. یہ جو کاوش آپ لوگ کرتے ہیں، انشاءاللہ قرآن کی اس مصداق کے مطابق خدا آپ کی توفیقات میں اضافہ فرمائے، اور آپ کو انشاءاللہ زیادہ سے زیادہ اس طرح کے جرات مندانہ پروگرامز کو پیش کرنے کی توفیقات حاصل رہیں. افغانستان بہت ہی مظلوم سرزمین ہے. ہم جب آپ سے یہ بات کر رہے ہیں تو اس وقت وہ دو دھماکے جو دونوں ہی مومنین کی مساجد میں ہوئے، اور جس میں آپ کو اندازہ ہے کہ بہت زیادہ لوگ شہید ہوئے، وہ دھماکے ہو چکے ہیں، اور مظلومیت جو شیعہ قوم کی ہے وہ اور بڑھ چکی ہے. لیکن جو ہماری انشاءاللہ گفتگو کا محور ہے، وہ ہم صرف ایک خاص فرقے کو نہیں، ہم کوشش کریں گے آپ کو سمجھانے کی آدھے گھنٹے کے اس پروگرام میں کہ وہاں پر اسلام خطرے میں ہے، اسلامی سرزمین خطرے میں ہے. وہاں جو ہو رہا ہے وہ اگر آپ خالی علاقائی تناظر میں دیکھیں گے تو کبھی بھی نہیں سمجھ پائیں گے کیا ہو رہا ہے. آپ کو اس کو بین الاقوامی تناظر میں دیکھنا ہوگا، جو انٹرنیشنلی اسلامی سرزمینوں کے ساتھ ہو رہا ہے، آپ نے اسے بھی اسی تناظر میں دیکھنا ہوگا، تب آپ اس کو سمجھ پائیں گے کیا ہے. دیکھیے، عراق ہو یا یمن ہو یا خود شام ہو، اور اسی طرح سے لیبیا ہے، یا وہ ممالک کے جو بحرانوں سے نکل آئے، پہلے الجزائر تھا، خود ایک بڑے بحران کا رہا، خود سوڈان تھا، بحران سے نکلنے سے مرادی کہ تقسیم ہو گئے، آپس میں ٹکڑے ٹکڑے ہو گئے، تو پھر بحران سے نکل آئے. تو اسی طرح سے اب عالم استعمار نے وہ لوگ کے جو مسلمانوں کو چاہتے ہیں کہ مسلسل پریشان رکھا جائے، الجھا کے رکھا جائے، چھوٹے مسائل اور ہمیشہ ان کے سامنے اس طرح کی مشکلات رکھی جائیں کہ کبھی یہ کوئی بڑا کام نہ کر سکیں، اور جو ایک امت بن کے انشاءاللہ، یعنی ہم قومیتوں میں تقسیم ملت نہیں بن پا رہے، پھر ملتوں میں تقسیم امت نہیں بن پا رہے، اور اگر امت نہیں بنیں گے تو کبھی بھی अपने इमाम के ज़हूर के लिए कोई बहुत बड़ी खिदमत अंजाम नहीं दे सकेंगे। यानी हम क्योंकि जब छोटे मसाले फंसते हैं तो छोटा ही सोचते हैं। तो अफ़गानिस्तान भी एक ऐसी सरज़मीन है कि जहाँ पर जो ताकत, जो कुव्वत, जो इन लोगों में शऊर है, वो बड़ी सतह का है। मैं आपको इसकी मिसालें इंशाल्लाह आहिस्ता आहिस्ता देता रहूँगा, लेकिन मैं पहले आपको मौजू समझाने की कोशिश कर रहा हूँ कि ये आलम इस्लाम की वो सरज़मीन है जिसको आप अफ़गानिस्तान कहते हैं, कि जिन्होंने कभी भी अपने ऊपर किसी को, खुसूसन गैर मुस्लिम ताकतों को कभी अपने ऊपर मुसल्लत नहीं होने दिया। ये माजी है आपके अफ़गानिस्तान का। अब यहाँ जो बादशाहतें रही हैं, फ़ारसी ज़बान बादशाहतें रही हैं, और उनको इन्होंने हमेशा कबूल किया, और अक्सर बादशाह अफ़गानिस्तान के सरज़मीन के ही हुआ करते थे, और ये फैला हुआ होता था ईरानी या यूँ कहिए फ़ारसी जहाँ जहाँ बोली जाती है वहाँ पर, यहाँ के मुकामी बादशाहों का आहिस्ता आहिस्ता कब्ज़ा तमाम फ़ारसी ज़बान बोलने वाले या इलाके और जग्राफियाई हदूद हर जगह तक पहुँचे होते थे ये लोग। ये अफ़गानिस्तान है, यानी इनका माजी बहुत ही शानदार रहा है। और अगर हम इस बादशाही निज़ाम से ऊपर आके थोड़ा आहिस्ता आहिस्ता अपने ज़माने से करीब आएँ, तो जब बरदानिया कबीर और खबीस ये सोच रहा था कि आलम इस्लाम के तमाम इलाकों के टुकड़े करने हैं, तो उसने फिर अफ़गानिस्तान के ऊपर कोशिश की मुसल्लत होने की, और जब वो पूरी दुनिया पर ही मुसल्लत रहा और तमाम इस्लामी ममालिक पर मुसल्लत रहा, उस वक्त भी वो अफ़गानिस्तान पर मुसल्लत नहीं हो पाया। यानी अफ़गानिस्तान की आवाम ने इतनी कुर्बानियाँ दी, इतनी कुर्बानियाँ दी कि बरतानिया मजबूर हो गया कि वो यहाँ से ये इलाका छोड़ दे और अफ़गानिस्तान के ऊपर कब्ज़ा ना करे। और वो अफ़गानिस्तान वाइस सरज़मीन है जिस पर बरतानिया इतना ताकतवर होते हुए भी, पूरी दुनिया पर मुसल्लत होते हुए भी अफ़गानिस्तान की सरज़मीन पर कब्ज़ा नहीं कर सका। और ये मुसलमानों की मुश्तरक जदोजहद का नतीजा है, वो जदोजहद के जो सब मुसलमानों ने की है। यहाँ पर आपको मालूम है कि यहाँ पर सबसे ज़्यादा पश्तून हैं, 43-42% इनको कहा जाता है जो पश्तून यानी पश्तो ज़बान बोलने वाले। उसके बाद यहाँ पर दूसरे नंबर पर जो है वो ये उज़्बुक और ताजिक आते हैं। उसके बाद फिर जो मरहला है वो इंशाल्लाह हज़ारा का है, और फिर हज़ारा के बाद जो है तुर्कमन है। ये पांच बड़ी कौमियतें हैं, लेकिन अगर आप जूनियर्स और नीचे देखना चाहें तो आप ये समझिए कि हर इलाके का आदमी यहाँ पाया जाता है। यानी यहाँ पर जब ये बादशाहतें जो होती अफ़गानी थी और मुसल्लत होती थी अक्सर इस्लामी ममालिक के ऊपर, तो फिर जब वो बादशाहतें कामयाबी के बाद वापस आया करती थी, तो बहुत सारे ग़ुलाम बन के अक्सर ममालिक के लोग, जो आज ममालिक कहलाते हैं, सरजमीन के लोग जो ज़माने में कहलाते थे, वो साथ साथ आ जाया करते थे और वो फिर यहाँ आके बस जाया करते थे। तो ये सारी यानी सारी कौमियतें आपको शायद यहाँ मिल जाएं, ऐसी सरजमीन अफ़गानिस्तान, और शायद सारे मज़ाहब व फ़िरक़े आपको मिल जाएं। यानी यहाँ यहूदी भी था, यहाँ पर ईसाई है, यहाँ पर हिंदू थे, यहाँ पर सिख हैं, और यहाँ पर इसी तरह से इस्लामी मज़ाहब के सारे फ़िरक़े पाए जाते थे, इस्लामी अदियान के सारे फ़िरक़े पाए जाते थे। ये इस तरह की सरजमीन है। और लेकिन जब ये किसी दुश्मन के ख़िलाफ़ जदोजहद करते थे तो वो मुश्तरका करते थे, और अल्हम्दुलिल्लाह बहुत कुर्बानियाँ देते थे, लेकिन उन्होंने बरतानिया को कभी भी अपने ऊपर मुसल्लत नहीं होने दिया कि जिस वक्त वो पूरे बरसग़ीर पर मुसल्लत रहा, अक्सर अरब दुनिया के ऊपर मुसल्लत रहा। तो जब ये बरतानिया नहीं आ पाया, तो ये फ़्रांस, ये जर्मनी और ये जो ज़माने के इस्तेमार थे, इटली और पुर्तगाल, ये भी नहीं आ पाए, कभी भी ये लोग इस इलाके पर काबिज़ नहीं हो सके। ये एक तारीख है। आइए फिर थोड़ा सा अपने ज़माने से करीब होते हैं। जब यहाँ पर रशिया ने 1978-79 में हमला किया, तो उसको आपकी लीडरशिप ने, यानी खुमैनी कबीर, आयतुल्ला लुज़्मा रहबर कबीर इमाम खुमैनी ने रूस के सफ़ीर को, कि जो ईरान से मदद मांगने आया था 1979, तो इमाम खुमैनी ने उसको कहा कि देखो, पहले उस इलाके पर बरतानिया कोशिश कर चुका है और मुसल्लत नहीं हो पाया, और तुम भी कामयाब नहीं होगे, तुम हमसे मदद मांग रहे हो, पूरी दुनिया की मदद भी लेके जाओ तब भी तुम वहाँ कामयाब नहीं होगे। ये उसको समझाया बाकायदा सफ़ीर को, लेकिन समझ में कहाँ आना था उसको, तो उस ज़माने में पता है आपको कि एक सोशलिस्ट और कम्युनिस्ट इनकलाब आया हुआ था इस सरज़मीन पर, जिसको आप आज रूस की यानी रशियन फेडरेशन कहते हैं। उस ज़माने में रूस था, रूस कबीर जो आधी दुनिया पर मुसल्लत था। तो उसने कहा कि जब ये तुर्कमानिस्तान और ताजिकिस्तान और उज़्बेकिस्तान और अज़रबैजान और किर्गिस्तान ये सारे कब्ज़े कर चुका हूँ, तो फिर क्या हैसियत अफ़गानिस्तान की। वो ये सोचे अफ़गानिस्तान पर मुसल्लत हो रहा था। ये अलग बात है कि उसको एक گرم پانی تک رسائی بھی چاہیے تھی کہ افغانستان پہ قبضہ کرے گا اور پھر افغانستان کے ذریعے پاکستان میں داخل ہوگا اور پھر وہ ایسا سا یہ ہمارے ساحلوں تک آئے گا کہ جو گوادر اور یہ علاقے ہیں، یعنی اس طرح کی پلاننگ تھی اس کی افغانستان کے اوپر قبضہ کرنے کے بعد. تو رشیا نے پھر تقریباً 1979 یا 78 کے آخر میں شروع ہوئی تھی سے لے کر اور 90 تک تو یقینی طور پہ جنگ رکھی اس خطے کے اوپر، یعنی 11-12 سال، اور کوشش کرتا رہا کس طرح قابض ہو جائے. اور یہاں پر الحمدللہ افغانیوں نے مل کے اس کا مقابلہ کیا اور پھر بہرحال تنظیمیں وجود میں آ گئیں، ان کی پھر سپورٹ امریکہ نے بھی شروع کر دی. امریکہ نے بھی بہرحال سوچا کہ یہ طریقہ کار ہے کہ ہم داخل ہو جائیں اور اپنا نفوذ بڑھائیں، ان کی سپورٹ کریں. وہ اپنا ہدف لے کے آیا تھا کہ رشیا کمزور کر دیں گے اس طریقے سے، اور یہاں پر مجاہدین سے اور اسلامی آرگنائزیشنز جتنی ہیں، کوشش کرنے والے لوگ ہیں، ان سے رابطہ اس کا مضبوط ہو جائے گا. یعنی اس ہدف کے تحت وہ یہاں پر آیا اس خطے میں، اور اس کے بعد اس نے پاکستان کو استعمال کیا. پاکستان نے جو ہے وہ بہت یہاں پہ رول پاکستان کا بہت اچھا رول نہیں رہا. اب یہ وہ بات ہے کہ جو پاکستان کی ایجنسیز، پاکستان کی آرمی اس کو تسلیم کرتی ہے کہ ہم نے ایک پراکسی وار لڑی، یعنی ہمارا کوئی بنتا نہیں تھا لیکن ہم نے امریکہ کو یہ سپیس دیا. جماعت اسلامی اس زمانے میں یہ اخوان مسلمین کا ایک جز ہے جو آج جمعیت بھی بہرحال اس کا اسٹوڈنٹ ونگ ہے جماعت اسلامی. اس زمانے میں بہرحال یہ میاں طفیل اور قاضی حسین احمد ہوا کرتے تھے. انہوں نے پاکستان کی تائید حاصل تھی اور امریکہ کا پیسہ تھا، $3 million اس زمانے میں لے کے اور مرکز بنایا یہاں پشاور میں، اور اس کے بعد پھر ان آرگنائزیشنز کو خوب تربیت دی، خصوصاً گلبدین حکمت یار اور وہ جماعت اسلامی جو برہان الدین ربانی کا ورژن تھا، تاجک ورژن، تو انہوں نے پھر ان کی ازبک ورژن، انہوں نے ان کی کوشش کی اور ان مجاہدین کو باہر کے پیسوں پر پالنا شروع کیا. یعنی جو اسلامی آرگنائزیشنز کے اندر یا مسلمانوں میں ضعف آتا ہے نا، وہ بھی یہیں سے آتا ہے. جب تک وہ اپنے بلبوتے پر لڑتے رہے رشیا سے، جب کوئی سپورٹ کرنے والا نہیں تھا، جب نہ اسلحہ تھا نہ کوئی بہت زیادہ وسائل تھے، روکھی سوکھی کھایا کرتے تھے لیکن حلال، لیکن جب پیسہ شامل ہو گیا مسلمانوں کے، افغانستان کے مسلمانوں کے پیٹ میں، جب امریکہ کا پیسہ چلا گیا، تو بس پھر یہاں سے جو ہے نا وہ کمزوریاں شروع ہو گئیں. بائیں کہ رشیا سے ہم نے اس جنگ کو جیت لیا، لیکن ہمارے داخلی اختلافات افغانستان میں اس شدت کے ہو گئے کہ آرگنائزیشنز ہی آرگنائزیشنز بن گئیں. اب وہ قوم اور وہ ملت جو ہے نا وہ پارٹیوں میں، جہادی گروہوں میں تقسیم ہو گئی. بڑے ناموں میں گلبدین حکمت یار بڑا نام تھا، برہان الدین ربانی بڑا نام تھا، سعود اللہ مجددی بڑا نام تھا، اسی طرح رب رسول سیاف ایک بڑا نام تھا، ابھی جو لوگ ہیں محقق، شیخ محقق اس کے اندر بھی زندہ بھی استاد محقق، وہ بھی بڑا نام تھا، آصف محسنی ایک بڑی شخصیت ہوا کرتے تھے، اور اسی طرح سے ہمارے عبد الرشید دوستم ایک بڑا نام تھا، اور اسی طرح احمد شاہ مسعود. یہ 7-8 نام، یہ وہ لوگ ہیں جنہوں نے اپنی اپنی آرگنائزیشنز بنائیں. اور اس زمانے میں یہاں پہ یہی لوگ آپس میں لڑ پڑے، جب رشیا گیا تو یہ آپس میں لڑ پڑے، ان کے گروپ بن گئے. ایک طرف جو ہے وہ زیادہ تر پختون ہو گئے، اور بہرحال یہ الگ بات ہے کہ ان میں بھی شیعہ شامل تھے، ہزارہ اس طرف بھی تھے اور اس طرف بھی ہزارہ. ہاں، ہمارے ہزارہ شخصیات کا نام میں لینا بھول گیا، ہماری بہت بڑی شخصیت جو ہے وہ عبدالعلی مزاری کی صورت میں جو شہید بھی ہوئے بعد میں، اب ان کی آرگنائزیشن تھی حزب وحدت کے، جو بعد میں دو پارٹس اس کے بن گئے اور آج خلیلی اور کریمی دو شخصیات اس کو لے کے چل رہی ہیں، آپ اکبری اور خلیلی، یہ لوگ آپس میں اختلافات کی بنیاد پہ آج دو گروپ بنائے بیٹھے ہیں. تو یہ افغانستان پھر اکھاڑا بن گیا 91 کے بعد داخلی جنگوں کا، مگر یہ کہ 5 سال کے بعد پھر طالبان وجود میں آتی ہے. طالبان کیا ہے؟ طالبان کو سمجھنا بہت ضروری ہے. طالبان یہ وہ اولادیں تھیں کہ جب جنگ رشیا نے مسلط کی تو مرد تو وہیں رہ گئے، ان کی فیملیز جو کہ 3 ملین سے زیادہ تھیں پاکستان آئی ہیں، اور 3 ملین ہی تقریباً افغانستان ایران گئے ہیں، 3 ملین لوگ. تو ان کے جو بچے تھے نا، وہ پھر پاکستان کے دینی مدارس میں، امریکہ کے بنائے ہوئے زیادہ تر دینی مدارس میں، کہ جنہیں ہم نے سپورٹ کی، اپنی زمین دی اور پھر وہاں پر یہ پڑھا کرتے تھے، ان کو پھر آہستہ آہستہ ٹریننگ بھی دی گئی، اور ان کے ساتھ پاکستانی بھی شامل ہو گئے جو وہابی تکفیری نظریات کے لوگ تھے، وہ طالبان کے اندر شامل ہو گئے مدارس کے اندر. بہرحال اسی طرح کی ایجوکیشن تھی ہمارے یہاں، اور پھر یہ سارا سلسلہ طالبان کی صورت میں سامنے آیا. طالبان جب 1996 کے اندر داخل ہوتے ہیں اور پھر کوشش کرتے ہیں کہ اس پورے علاقے کے اندر جو ہے وہ اب مسلمان بہرحال سب سے زیادہ جو نقصان پہنچا وہ اسلام کو پہنچا ہے. اسلام جو ہے بیچارہ آہستہ آہستہ پہلے آرگنائزیشنس میں تقسیم ہو گیا, پھر دو دھڑے بن گئے, شمالی اتحاد الگ تھا اور یہ والا اتحاد کے جو پشتون اتحاد کہلاتا تھا یہ الگ تھا, اور پھر ہزارہ ایک طرف کھڑے تھے کہ جن کی تعداد 26% سے کم نہیں تھی, اور آج بھی انشاءاللہ 25-26% سے کم نہیں ہیں جو شیعہ ہیں سارے. بڑے بڑے علاقے ہیں, حتیٰ کہ ان کے پاس کابل کا 60% علاقہ ان کے پاس ہوا کرتا تھا عبدالعلی مزاری صاحب کے زمانے میں. بار وہ گھٹتے گھٹتے پھر ابھی 50% رہ گیا, لیکن ابھی بھی طالبان کابل کے اندر اکثریت ہے ہماری. اب یہاں بیچارہ مسلمان اور تشیع اس کو جو ہے وہ یہ تو پسنے لگ گیا یہاں پر, جس کے پاس پیسہ امریکہ کی طرف سے اور طالبان اور یہ وہ اس طرح کے مسائل تھے, اور پھر وہ طالبان کے جو افغانی بچوں پر اور پھر آہستہ آہستہ میں پاکستانی بھی شامل ہوئے, انہوں نے پھر جو کردار ادا کیا وہ بڑا وحشیانہ کردار تھا, کہ جو انشاءاللہ امید ہے کہ اب جب طالبان آئیے تو اس نے اپنے تجربات ماضی کے تجربات سے ضرور کچھ نہ کچھ سیکھا ہوگا. ہمیں انشاءاللہ گمان ہے یا کہیے کہ ایک حسن ظن ہے کہ انشاءاللہ ایسا ہوا ہوگا. اب انہوں نے جو ہے نا وہ 96 میں داخل ہوئے, اور کیونکہ لڑتے ہوئے 20 سال ہو رہے تھے لوگوں کو, 18-19 سال ہو رہے تھے, لوگوں نے ویلکم کیا, یعنی عوام نے ان کو ویلکم کیا اور کہا کہ بھائی امنیت چاہیے, اب طالبان لاتے ہیں, مسلمان مساجد, مسلمان شہادتیں, شخصیات, امام بارگاہوں میں دھماکے, اب یہ سب کسی طرح سے رک جائیں اور ہم متحد ہو جائیں. اس لیے انہوں نے طالبان کو افغانی عوام نے ویلکم کیا, لیکن بہرحال اس میں تکفیری اور اس طرح کے عناصر شامل ہو چکے تھے, اور پھر حالات جو ہیں وہ خراب ہونا شروع ہوئے, اور پھر یہ آپس کی ایک عجیب سی جو ہے نا وہ خانہ جنگی شروع ہو گئی, اور یہ پھر چلتے چلتے 2001 آ گیا. 2001 میں یہاں پر امریکہ نے جو ہے نا پلاننگ تبدیل کی, انہوں نے کہا کہ بھائی ایسے نہیں, ہمیں خود جا کے بیٹھنا ہوگا افغانستان کے اندر. یہ امریکہ کا سوچا سمجھا منصوبہ تھا, کیونکہ وہ طالبان کے ذریعے سے بھی وہ مقاصد بھائی کے 96 سے لے کے 2001 تک طالبان مسلط رہے اس علاقے پر, لیکن ان کو یقین ہو گیا کہ ہم اپنے اہداف کو حاصل نہیں کر سکتے. یہاں پر انہوں نے ایک ماحول بنایا, امریکہ نے اپنی دونوں بلڈنگز خود گرا دیں نیو یارک کے اندر, واقعہ ہوا 9/11 جو آپ کو اندازہ ہے, اور پھر امریکہ انڈر اٹیک جو ہے نا وہ کئی سال تک میڈیا کے اوپر, یا 6 مہینے سے لے کر اور شاید 2 سال تک جو ہے نا وہ امریکہ انڈر اٹیک, نیو یارک انڈر اٹیک, افغانستان انڈر اٹیک کر کے انہوں نے 2001 میں افغانستان کے اوپر جنگ مسلط کر دی, اور اب وہ خود آ کے بیٹھ گئے. اور انشاءاللہ نتیجہ یہ نکلنا تھا کہ جو پہلے نکل چکا تھا, کہ جب برطانیہ اپنے طاقتور پوری فوج کے ساتھ کچھ نہیں کر سکا, رشیا اتنی بڑی طاقت ہوتے ہوئے بھی نہیں قبضہ کر سکا, تو برطانیہ امریکہ نے کہاں قبضہ کرنا تھا. بہر امریکہ سمجھ رہا تھا کیونکہ ہر ایک کے پیٹ میں اب ہمارا پیسہ پہنچ چکا ہے تو یہ حلال کریں گے اس کو. لیکن الحمدللہ یہاں پر بہت سارے ایسے لوگ تھے کہ جنہوں نے اس وقت میں امریکی پیسہ نہیں کھایا ہوا تھا, ایک خانہ جنگی شروع ہو گئی, اور ٹھیک ہے بہت افغانی شہید ہوئے, لیکن اس میں سینکڑوں امریکنز بھی مارے گئے, اور امریکی جو یہاں پر ایجنٹس تھے ان کی بھی بہت ہلاکتیں ہوئیں. اور اس کے بعد پھر یہ طالبان کا دور بہرحال 2001 میں ختم ہو جاتا ہے, اور یہاں سے پھر امریکہ مسلط ہوا اس علاقے کے اندر, اور ایک نئی سازشوں کا آغاز ہوا. اب سمجھنے کی بات یہ ہے کہ امریکہ جو ہے سرزمین کے اوپر آیا کیوں تھا, آیا وہ افغانیوں کی خانہ جنگی, ایسی کوئی بات نہیں ہے, یہ بہت ہی سادہ لوہی ہے اگر ہم اس طرح سے ان موضوعات کو دیکھیں. افغانستان کی سرزمین رچ سرزمین ہے معدنیات کے اعتبار سے, آئل اور گیس کے اعتبار سے. یہ جغرافیہ اگر آپ دیکھیں تو ایک طرف جو ہے وہ چائنا بھی ہے, ایک طرف جو ہے رشیا بھی ہے, ایک طرف ایران ہے, ایک طرف پاکستان ہے, اور پھر بہت سارے رشین ریاستیں جو آزاد ہوئی ہیں, یعنی خود ایسے مقام پر ہے. تیسرا کسی بھی گروہ کا ایک علاقے پہ مضبوط یا کوئی قومی حکومت نہ بننے کی وجہ سے, آپ یہاں پر ٹریننگ سینٹر کہہ لیجیے اس کو, داعش کو اگر آپ نے ٹریننگ دینی ہے تو آپ یہاں پہ لے آئیے, اگر آپ نے مسلمانوں کے خلاف کوئی بھی سازش کرنی ہے آپ افغانی سرزمین پر لا کے ایک آگ علاقہ آزاد کروا لیجیے. تو امریکہ بہت سوچ سمجھ کے یہاں پر آیا تھا کہ ہم جو ہے وہ اس پورے علاقے کے اوپر یہاں سے بیٹھ کے قبضہ کریں گے, خصوصاً ایران کا انقلاب اس کے کنٹرول سے نکل رہا تھا, یہاں پر جو مسلمانوں کی جدوجہد ہے وہ نکل رہی تھی, تو اسپیشلی وہ پھر ایران کو بھی کنٹرول کرنا, پاکستان کو کنٹرول کرنا, اور ساتھ ساتھ جو ہے وہ رشیا کو کنٹرول کرنا, چائنا کو راستہ یا کوریڈور جو چاہیے تھا وہ نہ, یعنی بہت سارے اہداف لے کے امریکہ یہاں پر آیا. لیکن خدا کا شکر ہے افغانیوں مسلمانوں نے مقابلہ کیا, اس میں سب شامل ہیں, اور پھر اس کو بہت زیادہ اپنے لوگ مروانے کے بعد اس نتیجے پہنچا کہ بھائی یہ چھوڑ کے جانا پڑے گا. اور وہ یہ اس کے ذہن میں تھا کہ طالبان اسی پرانے فکر کے ساتھ مسلط ہو جائے گی اور پھر ہم طالبان کے ذریعے سے بہت سارے اہداف حاصل کر لیں گے. لیکن طالبان ابھی تک کا جو کردار ہے اس پر میں بات کر رہا ہوں, مستقبل میں کیا ہوگا اسے خدا جانتا ہے, ہمیں نہیں معلوم مستقبل کیا ہے, بہت مشکل ہے. لیکن ابھی جو تجربہ لے کر یہ آئے, اب اس میں طالبان کی کافی جو ہے نا وہ صفائی بھی ہوئی ہے. کیسے صفائی ہوئی ہوئی ہے؟ جو لوگ طالبان کے اندر گھسے تھے تکفیری اور یہ سوچ رہے تھے پاکستانی شامل ہیں, دنیا عرب دنیا سے لوگ آئے ہوئے تھے, القاعدہ جیسی آرگنائزیشنز بنائی تھی انہوں نے اور القاعدہ کے اندر عربوں کو بھی جمع کیا تھا کہ بھائی طالبان وہ رول پلے نہیں کر پا رہی افغانستان میں کہ جو القاعدہ کرے گی, یہ اس لیے بنایا بھی تھا, یہ بھی ایک دلیل ہے اس بات کی کہ امریکہ وہ اہداف حاصل نہیں کر پا رہا تھا طالبان سے, اس لیے القاعدہ جیسے گروہ کو وجود میں لایا. اب جب اس نے دیکھا نا کہ یہاں پر تو ہم کچھ بھی نہیں کر پا رہے, تو انہوں نے پھر جو ہے وہ طے کیا کہ طالبان کو دیتے ہیں. اگر طالبان ان کو لگتا تھا کہ ان کے پرانے یعنی طالبان اسی طرح کا ایک رول پلے کرے گی, قتل عام ہوگا اور یہ ہوگا وہ ہوگا, لیکن وہ نہیں ہو پایا. اب انہوں نے داعش کو ایکٹیو کر دیا کہ بھائی طالبان ہمارا ساتھ نہیں دے رہے, اب داعش کو ایکٹیو کر دیا. اور یہ سارے دھماکے جو آخری ہو رہے ہیں, ایئرپورٹ کا دھماکہ ہو, مساجد کا دھماکہ ہو, امام بارگاہوں کا دھماکہ ہو, یہ عوام میں پھٹنے والے جتنے واقعات ہوئے ہیں سارے داعش نے قبول بھی کر لیے. اور یہ داعش اب امریکہ کی جو گھنونی سازش ہے, یعنی دوسرے لفظوں میں تکفیریوں کا جو نیا ورژن ہے, وہ اب اس کو ہم داعش کہتے ہیں, جس میں القاعدہ کے کچھ لوگ شامل ہیں کہ جو اسی فکر کے تھے, طالبان کے بھی کچھ لوگ شامل ہیں جو اس فکر کے تھے. جو میں کہہ رہا ہوں کہ اب طالبان کے اندر وہ والا فیکٹر بہت کم ہو گیا ہے, وہ زیادہ تر داعش میں چلا گیا تھا. اب داعش نے بڑی کوشش کی ہے کہ طالبان اپنے جھنڈوں کے ساتھ شام آ جائے اور وہاں پر ہمارا ساتھ دے, لیکن طالبان نے اس پورے عرصے میں نہیں یہ بات تسلیم کی. اب آ جائیں طالبان کے اوپر, طالبان کیا ہے؟ دیکھیں طالبان کے بارے میں اب تو بڑا میڈیا پہ واضح ہو گیا ہے کہ طالبان وہابیت نہیں ہے, طالبان وہ دیوبند سلسلہ ہے جیسے جماعت اسلامی پاکستان کے اندر, کہ جو اصل میں یہ وہ ہیں کہ جو صوفی مسلک کہلاتے ہیں, انہوں نے خود بھی کہنا شروع کر دیا, آپ کی پروگرامز میں شرکت شروع کر دی انہوں نے. اتفاق سے جب یہ مسلط ہوئے تو محرم کا مہینہ تھا, اب انہوں نے آپ کے پروگرام میں شرکت کی, ایک بار جھنڈے اتار دیے پھر دوبارہ جھنڈے لگانے پڑ گئے ان کو, اور انہوں نے اپنا مسلک بتانا شروع کر دیا کہ صوفیاں. انہوں نے سعودی عربیہ کو اپنا مرکز نہیں بنایا, انہوں نے قطر کے اندر اپنا آفس بنایا, یہ کنٹرول نہیں ہو رہا ہے. یعنی ابھی سب ان سے رابطہ کرنے کے چکر میں ہیں, کوشش کر رہے ہیں, لیکن مجھے لگتا ہے سب سے زیادہ استعمال اس کو ابھی چائنا کر رہا ہے. چائنا جو ہے وہ تو چاہتا ہے کہ افغانستان کے اندر جو مضبوط گروہ ہے وہ آئے تاکہ ہمیں اپنی تجارت کے لیے یہ راستہ ملے. رشیا بھی یہی چاہتا ہے, امریکہ یہ نہیں چاہتا ہے. تو یہ داعش کے ذریعے سے اس علاقے کو ہمیشہ پر یعنی امنیت کو خطرہ رہے گا, دوسرے لفظوں میں مسلمان شیعہ شہید ہوتے رہیں گے, یہ خطرہ ہے یہاں پر. یعنی اتنی آسانی سے امریکہ ہاتھ اٹھائے گا نہیں, جا کے اس کو غلطی کا احساس تو ہو گیا ہے کہ ہم بھی گئے تو ہماری حکومتیں بھی گئیں, اشرف غنی جیسے لوگ اور یہ خود کرزئی جیسے لوگ اتنے عرصے مسلط رہنے کے باوجود بھی افغانی قوم کے لیے کچھ نہ کر پائے. انہوں نے دیکھ لیا کہ ہمیں تو یہاں سے بھاگنا ہی پڑ گیا, اور ان کو بھی بھاگنا پڑ گیا. سارے ایجنٹ تھے بغیر عوامی سپورٹ کے تھے, عوامی ان کو حمایت حاصل نہیں تھی. اور طالبان نے 91 سے لے کر اپنے آپ کو 2001 سے لے کر آج تک, نہیں 2001 نہیں, یعنی آپ یہ کہیے کہ جب سے ختم ہوئے, یعنی جب سے شروع ہوئے 96 سے لے کر آج تک, انہوں نے عوام میں اتنا نفوذ کیا کہ جب ان علاقوں میں گئے تو لوگوں نے ان سے لڑنے کے بجائے سرنڈر ہو کے ان کو قبول کر لیا اور علاقے دینا شروع کر دیا. ان کا نفوذ بہت زیادہ ہے, ہمیں مستقبل میں بہت سوچ سمجھ کے چلنے کی ضرورت ہے. یعنی اس طرح سے اندھا دھن پرانی معلومات کی بنیاد پر دیکھیں تبدیلی آ رہی ہیں, تبدیلیاں آ رہی ہیں, سب کو عقل آ رہی ہے, سمجھ میں آ رہا ہے. اور امریکہ جو ہے وہ باہر استعمال کرنا چاہتا ہے, لیکن اگر ہم اچھی پالیسیز بنائیں, اچھی سیاست کریں, ایران کو دیکھنا ہوگا, پاکستان کو دیکھنا ہوگا, چائنا اور رشیا کو دیکھنا ہوگا, اس علاقے میں امنیت کے لیے جو ہے نا وہ بہرحال آپ کو کسی نہ کسی کو مضبوط کرنا ہوگا کہ جس کے ذریعے سے پھر آپ ان کی معیشت کو اچھا کریں. جو ان کی معیشت کا حال ہے جس بنیاد پر امریکہ داخل ہوتا ہے, دیکھیں جہاں غربت ہوگی, جہاں پر لوگ افلاس بھوک اور افلاس کا شکار ہوں گے, وہاں پر امریکہ ان کے پیٹ بھر کے ان کے مسائل حل کر کے جو ہے نا وہ پھر اپنے مقاصد کے لیے استعمال کرتا ہے. تو ہمیں بہت ہی اعلیٰ سیاست کر کے واپس افغانستان کو اس کی کھوئی بھی جو عزت اور انشاءاللہ مقام تھا اس کو واپس دلانا ہے, اور آہستہ آہستہ مسلمانوں کو تشیعوں کو وہاں پر ان مشکلات سے نجات دلا کے اور انشاءاللہ ان کو عالمی دھارے میں شامل کرنے کی کوششیں ہمیں کرنی چاہیے. بہت شکریہ, پروگرام کافی طولانی ہو گیا, باقی جو باتیں چند رہ جاتی ہیں انشاءاللہ پھر جب سوالات کا سلسلہ شروع ہوگا تو ہم سوالات کے جوابات میں بقیہ باتیں انشاءاللہ آپ سے کر لیں گے. بہت شکریہ, اللہ حافظ.
السلام علیکم. آگا जी वालेकुम अस्सलाम।
जी, किसी का सवाल हो तो हैंड रेज कर सकते हैं। जी बतूर।
अस्सलाम
अच्छी वालेकुम अस्सलाम।
वालेकुम। लास्ट में आपने फरमाया कि चाइना जो है तो मतलब इनसे मुआशी सपोर्ट वगैरह के लिए लेनी चाहिए अफगानिस्तान को स्टेबल करने के लिए, तो चाइना पे कैसे भरोसा कर सकते हैं?
बिस्मिल्लाह रहमान रहीम। अच्छा, अब यहाँ पर चाइना पर भरोसे वाली बात ही नहीं है। चाइना उभरता हुआ इस्तेमार है, जैसे किसी ज़माने में अमेरिका और उससे पहले रशिया, उससे पहले बरतानिया, तो नया उभरता हुआ इस्तेमार। ये हमारे चाइना मुल्क है कि जो आप मजबूर हो जाएंगे। पूरी दुनिया की इकोनॉमी इतनी कमज़ोर और चाइना की इकोनॉमी इतनी मजबूत हो जाएगी, और आपको अगर थोड़ा बहुत भी दकीक तो ना कहिए, हल्का फुल्का सभी मुतालिया हो, तो इस कोरोना के ज़माने में भी दुनिया जो है वो माली एतबार से, इकतसादी एतबार से कमज़ोर हो रही है, और ये जो चाइना है ये मजबूत हुआ है। तो आप ये समझिए कि चाइना हमारी ख्वाहिश नहीं है, चाइना हमारी मजबूरी है। ईरान जैसा मुल्क के जो अच्छी तरह से जानता है कि इंडिपेंडेंट होना चाहिए, लेकिन आप देखें कि इंडिया को बाहर निकालने के लिए उसे भी, यानी मुराद ये कि चाबहार वाले इलाके में जो मसाइल थे उससे निपटने के लिए भी उस मुल्क को भी चाइना की तो ज़रूरत पड़ गई। तो हम ये कहना चाह रहे हैं कि चाइना हमारा ऑप्शन नहीं है, चाइना हमारी मजबूरी है, कमजोर मुल्कों की मजबूरी है। तो जब तक खुदा हमें अकल नहीं देता, खुदा हमें ताकत नहीं देता, जो हमारी अपनी गलतियों की वजह से खोई हुई है, हम इसी तरह के मजबूर मुवालिक हैं जो किसी न किसी सहारे को तलाश करते हैं। तो खुदा इंशाल्लाह हमें तौफीक दे के हम इन सहारों के मोहताज ना रहें।
अस्सलाम
आगे
सॉरी,
जान, हम ये कह रहे थे कि ये सहारे समझते हैं जिनको, हम वही बाद में फिर गले की हड्डी बन जाते हैं, जैसे पाकिस्तान का हाल अमेरिका के साथ।
जी बिल्कुल ऐसा ही, बिल्कुल ऐसा ही है। तो मैं आपसे कहना चाह रहा हूँ कि हमारे पास ऑप्शंस नहीं है अभी इस वक्त। अगर मैं आपको मिसाल दूं इंशाल्लाह बात क्लियर करने के लिए, कि देखिए पाकिस्तान कितने सालों से अमेरिका और सऊदी अरबिया और इन ममालिक को आजमा रहा है कि शायद ये हमें किसी वक्त इस काबिल करेंगे कि हम किसी पर डिपेंड ना रहें। और अभी जब उसने कोशिश के पावर शिफ्टिंग हो अपने मुल्क की, यानी यूं समझिए कि हम अमेरिका और सऊदीया को छोड़ के चाइना और रशिया की तरफ जाएं, तो कितनी मुश्किल आई इस वक्त। तो पाकिस्तान के बुहरानी कैफियत को आप देखिए, माली एतबार से, अमनियत के एतबार से। तो जो मैं आपको बताना चाह रहा हूँ यही है कि यानी हम राजी नहीं है कि कभी भी कोई भी किसी कोई भी मुल्क किसी दूसरे मुल्क का मोहताज रहे, ना ये इस्लामी नानी, ना इस्लामी, ना कानूनी, कोई इसकी हैसियत नहीं है। लेकिन हम कह रहे हैं कि मजबूरी इतनी है कि हम अपने मुल्क के फैसले खुद अपने मफादात की बुनियाद पर नहीं कर पाते। ये इस तरह का एक समझ
अगर आपकी आवाज नहीं आ रही,
डिस्कनेक्ट हो गया था, मैं पता नहीं कहाँ तक बात कर पाया था।
السلام علیکم آغا صاحب.
آپ کہاں سے بات کر رہے ہیں؟
جی میں ملبورن سے بات کر رہا ہوں. جی میں نے طالبان کے بارے میں میرا کوشچن تھا. فرسٹ آف آل تو ہمارا شیعہ کمیونٹی یا ایران کا جو موقف ہے طالبان کے بارے میں, اس میں کافی شفٹ آیا, 180 ڈگری شفٹ, شاید اینیمی آف اینیمی کی وجہ سے, کہ امریکہ کے دشمنی, کیونکہ اس سے پہلے تو طالبان اور اس پورا ایریا کا ہمارا جو ہے نا وہ 180 ڈگری کے اوپر ہمارے موقف, اور جو ہزارہ کے ساتھ افغانستان میں ہوا. اچھا ایک چیز آگا صاحب, جو فرسٹ کوشچن وہ انکلوسیو گورنمنٹ کی بات ہو رہی تھی کہ اس میں منورٹیز کو شامل کیا جائے, اس میں وومن کو شامل کیا جائے, لیکن ابھی تک انکلوسیو گورنمنٹ کے حوالے سے طالبان نے جتنا بھی حکومت بنائی ہے اس میں صرف ان کے اپنے لوگ ہیں. سیکنڈلی جو ہزارہ کا قتل عام ہے, جس طرح پہلے بھی ہو رہا تھا, ابھی بھی ہم دیکھ رہے ہیں کہ 2 سے 3 ایونٹس ہو چکے ہیں, اس پہ کوئی چیز ہمیں نظر نہیں آ رہی فرام طالبان گورنمنٹ. اور کیا یہ ریفرینڈم کروائے گی, الیکشن کروائے گی, کیونکہ اس طرح تو پھر کل کو کوئی اور جماعت آ کے بیٹھ جائے گی. عوام کی ریپرزینٹیشن ہے یا نہیں ہے طالبان, کچھ یہ نہیں چاہیے کہ حکومت کے لیے عوام کے ووٹنگ یا کوئی میکنیزم لے کے آئے جس سے وہ جسٹیفائی کر سکے حکومت کو.
جی بسم اللہ الرحمن الرحیم. تو 3 سوال آپ نے کیے ہیں, بہت ہی طالبان یا افغانستان کے اعتبار سے بہت امپورٹنٹ ہیں. کوشش کرتا ہوں میں کہ تینوں کا جواب ایک ساتھ ہی انشاءاللہ مینشن کے بغیر سوالوں کو, کہ طالبان ہمیں موجودہ طالبان کا جو موجودہ رویہ ہے اس کو دیکھتے ہوئے بات کر رہا ہوں, اور اس حسن ظن پہ کہ شاید انہوں نے ماضی کے تجربات سے کچھ حاصل کیا ہوگا, ایک بات یہ ہو گئی. دوسری یہ کہ جب پہلی مرتبہ طالبان مسلط ہوئی تھی تو اس وقت تشیع آپ کو بھی اندازہ ہے کہ کوئی بہت بڑی پاور نہیں تھی, تعداد کے اعتبار سے تو تھے, 25% بھی تھے, لیکن ہم کوئی بہت ہی ٹرینڈ لوگ نہیں تھے. ہماری حزب وحدت ایک افغانی ہر قومیت جتنی صلاحیت رکھتی ہے اپنے دفاع کی اتنی تھی, لیکن ایکسٹرا باہر سے آئے ہوئے فوجوں سے بہت ہی مسلط جنگ کرنا, جس کو آپ کہیں کہ اپنے اوپر بہت مہارت رکھتے ہوئے جنگ کرنا, ایسا ہم نہیں تھے, لیکن اب ہم ہیں. یعنی اب فاطمیون نے جو کام کیا جناب زینب سلام اللہ علیہ کے حرم کی حفاظت کے بعد, پتہ چل گیا کہ اب یہ بھی ایک طاقت ہے. تو طالبان ایک دو باتیں ہو گئیں. تیسری بات یہ کہ طالبان 50,000 سے زیادہ نہیں ہیں, لیکن کیونکہ سب کو مسلح ہیں, سب کے پیچھے سے جو ہے نا وہ تربیت اچھی ہوئی ہوئی ہے, اور ان کا خوف بہت بیٹھا ہوا ہے اس معاشرے میں, اس لیے سب آہستہ آہستہ سرنڈر ہو رہے ہیں اور ان کو علاقے دے رہے ہیں. اور ان کا ابھی تک جو رویہ رہا ہے, دو رویے ہیں, ایک یہ ہے کہ آیا آئندہ الیکشن ہوگا خواتین کو یا مائنورٹیز کو جو ہے وہ الیکشن یا گورنمنٹ میں حصہ ملے گا یا نہیں ملے گا, ایک بحث یہ ہے. دوسری جو بات ہے وہ یہ ہے کہ ابھی جن علاقوں میں داخل ہوئے ہیں وہاں پر اگر کوئی مضبوط شخصیت طالبان کے علاوہ تھی تو انہوں نے وہ علاقے طالبان نے انہی کو دیے ہیں. یہ وہ ہیں جو حقائق ہیں جو ہو چکے ہیں. جہاں تک بات رہی دھماکوں کی, جو کچھ تشیعوں کے ساتھ پہلے بھی ہوتا رہا ہے اور اب بھی ہو رہا ہے, تو میرا خیال ہے کہ ہمارے سامنے ہے کہ پچھلے سالوں میں 96 سے لے کے اور 2006 تک خود طالبان یہ کہا کرتی تھی کہ جیسے 2001 تک کہ طالبان کے لوگ ہی جو ہے وہ ذمہ داریاں قبول کیا کرتے تھے, کہ اگر کہیں شیعوں پہ یا کوئی شہادت ہوئی ہے کسی اور فرقے کی, لیکن ابھی ایسا نہیں ہو رہا. ابھی جو ہے نا وہ باقاعدہ داعش ان کی قبول کر رہی ہے ذمہ داری کو, اور طالبان مذمت کر رہی ہے. یہ موجودہ رویے ہیں. ہم نے کہا ہے کہ یعنی اس موضوع یہ نہیں کہ ہم ان کو جو ہے نا وہ پاک یا صاف کرنا چاہتے ہیں, موضوع یہ ہے کہ ہم حقائق جو ہے نا ان کو بھی پیش کرنا چاہتے ہیں, کہ جو بھی مستقبل میں ہم نے اقدامات کرنے ہیں موجودہ حقائق ہمارے سامنے ہونے چاہیے, اور ماضی کے تجربات بھی ہونے چاہیے, اس میں کوئی شک نہیں ہے. آ جائیں جو لگتا ہے کہ ایران 180 ڈگری مڑا ہے, تو میرا خیال ہے کہ اس میں ایران کے مفادات سے زیادہ
ایران کی ترجیح افغانستان کے مفادات ہیں. دیکھیں افغانستان سے ایران کو کیا مفاد ہے, ہمیں کیا ملنا ہے وہاں سے, کسی شیعہ کو کیا ملنا ہے وہاں سے, کسی مسلمان کو کیا ملنا ہے وہاں سے, یہ تو میرا خیال ہے کہ بڑا کلیئر ہے آپ کے اوپر. نہ وہ مالی طاقت, مالی کوئی پاور ہے, نہ کوئی اور کوئی کسی قسم کے ہمیں ان کی جو تائید کی وجہ سے کہیں عالمی سطح پہ کوئی بڑی کامیابی ملے گی, آپ کو معلوم ایسا نہیں ہے. پھر کیا ہو رہا ہے, پھر یہ ہو رہا ہے کہ اصل مسئلہ افغانیوں کے اندر 40 سال سے چلنے والی جنگ, بہرحال کہیں مطلب یہ ہے کہ مسلسل افغانیوں میں جب بدامنی ہوگی, افغانیوں میں جب احساس خطرہ یا خطرات ہوں گے تو یہ بیچارے ہجرت کرتے ہیں, اور ہجرت کرنے کے بعد دو پڑوسی ملک ایران اور پاکستان, پہلے بھی یہ 3-3 ملین لوگ ہیں یہاں پہ گزشتہ جنگوں کے نتیجے میں, ابھی اگر اسی طرح سے دوبارہ خانہ جنگی شروع ہو جائے تو پھر اس کا مطلب ایک بہت بڑا عوامی سمندر یا سیلاب یا طوفان جو ہے وہ دوسرے ملکوں کی طرف رجوع کرے گا. تو ایران کی اگر آپ کو پالیسی میں کہیں لچک نظر آ رہی ہے تو وہ پہلے افغانستان کے طالبان میں وہ لچک ہے جس کی بنیاد پر ہمیں لچک نظر آ رہی ہے, اور اب ہم پاور میں ہیں, یعنی ہم پہلے پاور میں نہیں تھے, ہم پاور میں, دو باتیں. اور تیسری بات یہ ہے کہ اس خانہ جنگی کو رکوانا ہے تاکہ یہ افغانی بیچارہ جو 40 سال سے مختلف مشکلات کا شکار ہے کسی جگہ پہ آ کے سکون کا سانس لے سکے, اور جب یہ سکون آئے گا, امنیت آئے گی, ایجوکیشن آئے گی, اقتصادی بہتر ہوں گے, اور اس کے بعد پھر جو ہے نا اپنے مفادات کے لیے انشاءاللہ امید ہے کہ اس کو تحفظ کر سکیں گے اور عالمی سطح پہ رول پلے کر سکیں گے. تو یہ یعنی اس طرح کے چند مسائل ہیں جو میری اپنی ناقص رائے میں حالات بہتری کی طرف جا رہے ہیں, مگر یہ کہ امریکہ کامیاب ہو جائے اور پھر ایک بار خانہ جنگی شروع ہو جائے جیسے کہ وہ داعش کو مضبوط کر رہے ہیں, اور ترکی چلیں پر حالانکہ سوال کا جواب ہو گیا ہے, آگے دیکھتے ہیں کوئی سوال آتے ہیں تو انشاءاللہ جن بات جو رہ گئی ہیں وہ بھی کرتے
ہیں. جی فرحان لون کہاں سے بات کر رہے ہیں, سوال پوچھئے. جی صابر حسین مائک ان میوٹ کیجیے, سوال کیجیے. جی فرحان صابر حسین سوال کیجیے, آواز آ رہی ہے آپ کو؟ جی ان میوٹ کیجیے اپنے.
سر السلام علیکم.
جی آپ کہاں سے بات کر رہے ہیں
سر؟ ہلو سر السلام علیکم.
وعلیکم السلام بھائی.
جی سر میں صابر حسین بول رہا ہوں, ترام پاکستان سندھ, اور میں اسٹوڈنٹ بھی ہوں یونیورسٹی کا, شاہ عبد اللطیف یونیورسٹی میں میں پڑھ رہا ہوں اس وقت, انٹرنیشنل ریلیشنز میں میری ڈگری ہو رہی ہے.
ماشاءاللہ صابر بھائی, بسم اللہ بسم اللہ.
جی جی سر میرا آپ سے سوال یہ ہے کہ یہ جو ہمارا ٹاپک بھی ہے کہ افغانستان ماضی حال اور مستقبل, تو میرا سوال یہ ہے کہ جب افغانستان کے اندر ایک خانہ جنگی شروع ہو گئی تھی اور وہاں پر جب روس آ رہا تھا تو ہم نے یعنی کہ پاکستان نے امریکہ کی مدد سے وہاں پر جن لوگوں کو تیار کیا.
سوال بالکل سمجھائے نہیں, مشترک آواز نہیں پہنچی.
ہلو
جی آپ دوبارہ دوہرا
دیں. جی جی
آواز آ رہی ہے.
صابر بھائی بہت معذرت, صابر صابر
سر
جی اپنا آپ سوال دوبارہ دوہرا دیں
بیٹا.
آگا آپ کو آواز آ رہی ہے
صابر؟ معذرت صابر آواز بالکل آپ کی نہیں آئی.
آگا آپ کی جی جی آپ بولیے.
جی مجھے آپ کی آ رہی ہے لیکن صابر کی بالکل نہیں ہے آواز.
ہلو اب آ رہی ہے آواز؟ ہلو سر اب آ رہی ہے آواز؟
آگا آپ کو آواز آ رہی ہے
سر؟ السلام علیکم.
جی آپ کی آواز آ رہی ہے صابر, مجھے تھوڑا سا ویٹ کر.
جی 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 سر میرا سوال یہ ہے کہ جب روس آ رہا تھا افغانستان میں, جب روس افغانستان میں آ رہا تھا और पाकिस्तान और अमेरिका मिलकर उसे यहाँ आने से रोक रहे थे।
जी जी
ये दौर था जनरल जियाल हक का।
जी
तो जब वहां पर जो लोग लड़े, हमने उन्हें उस वक्त मुजाहिदीन का टाइटल दिया, और फिर जब 9/11 हो गया तो हमने उन्हीं लोगों को टेररिस्ट करार दिया। और अब
जी
जब
बिल्कुल
दोबारा बाइडन की पॉलिसी के तहत जब सारे अमरीकी बाहर जा रहे हैं, तो जब हमारी हुकूमत उन्हें एक मुजाहिदीन के तौर पर डिक्लेयर कर रही है, तो इस वक्त जो जो फिके जाफरिया के जो नौजवान हैं, तो अब
जी
वो उन्हें क्या तस्वर करें? क्या वो सच में एक टेररिस्ट हैं,
मुजाहिद
या वो के रियली तौर पर खुद को उन्होंने चेंज कर दिया है?
जी, माशाल्लाह साबिर भाई, बेहतरीन बात है, आपके बेहतरीन सवाल है। साबिर जरा समझिएगा मामला को, पाकिस्तान की पॉलिसीज अभी तक, खुसूसन अफगान वॉर से लेकर अभी तक, अगर हम इससे पीछे ना भी जाएं, हम 78 से ही बात करें, तो जियाउल हक साहब ने अफगानिस्तान को अफगानिस्तान के लिए मजबूत नहीं किया था। मुजाहिदीन की सपोर्ट अफगानिस्तान के लिए नहीं कही की थी। रशिया को लड़के मार के भगाने में जो अमेरिका से पैसा लिया था, वो अफगानिस्तान के लिए नहीं किया था। हमने जो कुछ किया वो अपने मफादात के लिए किया। हमने, जियाउल हक साहब ने खसूसी तौर पे जो कुछ किया वो जाती मफादात के लिए किया, वो मुल्की मफादात के लिए भी नहीं किया। मेरा ख्याल है ये सारी बातें जो है ना, वो अल्हम्दुलिल्लाह मीडिया पर हैं, और हमारे आर्मी के बड़े बड़े लोग भी इस बात का एतराफ करते हैं कि एक प्रॉक्सी वॉर हम लड़ते रहे। अपने नाम ये था कि जैसे हम जो है ना वो कोई बहुत बड़ा फायदा पहुंचा देंगे, लेकिन वो शख्सी वॉर थी कि जो जियाउल हक साहब ने अपने आप को मजबूत करने के लिए पूरे अफगानिस्तान और पाकिस्तान के जवानों को एक गलत जंग में दाखिल कर दिया, ये हम एतराफ कर चुके हैं, ये पाकिस्तान एतराफ कर चुका है, ये कोई नई बात नहीं है। अब मसला आ जाए मौजूदा जमाने पर, मौजूदा जमाने में हम आया इनको जो अमेरिका से लड़ रहे हैं इनको मुजाहिदीन कहें, तो मेरा ख्याल है कि ये अभी कबल इस वक्त है। ये अपने आप को जितना मुजाहिद कहते रहे, लेकिन अभी कबल इस वक्त है, जब तक कि ये किसी मजबूत नजरिए के हामिल ना हो जाएं। अभी तो इनके मद्देनजर यह है कि अफगानिस्तान को बाहर की ताकतों से आजाद करवाना है, इनके दिमाग में ये बात आई हुई है। अभी इसको आजाद करवाने के लिए जो है ना, वो कभी पाकिस्तान का सहारा लें, ईरान का सहारा लें, या फर्ज करें चाइना का सहारा लें, तो बात यह है कि अभी भी इस्लामी ईमान की बुनियाद पर, और ईमान ना हो मजबूत तो मुजाहिद नहीं बनता, मुजाहिद कुछ और चीज होती है, और वो इंशाल्लाह आपको अंदाजा है कि जैसे जिहाद दुनिया में इस वक्त जारी भी है, इसका मैं अभी फिलहाल किसी का नाम नहीं लेता, मसाइल यानी दूसरे लफ्जों में, फिर बात लंबी होती चली जाएगी। तो जो अल्लाह पर ईमान, अपने आप पर ईमान, अल्लाह की बुनियाद पर अपने आप पर ईमान, अपने इंशाल्लाह वसाइल पर ईमान रखता हो, वो मुजाहिद कहलाने के काबिल है। ये तो आप समझें कि एक सकाफत है, अफगानी कौम की एक सकाफत है कि जिसके बुनियाद पर असलाह उनके हाथों में है, और वो जो है वो अपने मुल्क की आजादी के लिए कदम आगे बढ़ा रहे हैं। लेकिन इस्लामी मुजाहिदीन बनना, ये अभी इसको कबलस वक्त है कहना। अब देखिए आगे क्या होता है, अगर ये मुसलसल सहारों पर चलते रहे और अपने आप को जो है वो दूसरों की वजह से जो है वो जंग में झोंकते रहे, या अपनी सरजमीन की वजह से भी झोंकते रहे, तो भी यानी मुजाहिद वाला दर्जा जो है ना, वो फिलहाल देना इनको जरा मुश्किल काम है। अब आगे देखिए क्या होता है।
जी फरहान, जी साबिर,
जी सर, मेरा दूसरा सवाल ये है, आवाज आ रही है सर?
जी बिस्मिल्लाह आ रही है।
सर मेरा दूसरा सवाल ये है कि जब जियाल हक ने एक पॉलिसी के तहत, जो एक एक शख्सी पॉलिसी के तहत, वो ये थी कि हम रूस को ना आने दें अफगानिस्तान, क्योंकि अगर रूस अफगानिस्तान में आ गया तो जाहिर है वो पाकिस्तान के ग्वादर तक आएगा। तो सर ये जो पीरियड है, ये है आईआर के हिसाब से अगर मैं बात करूं तो ये पीरियड है कोल्ड वार का। जब कोल्ड वार में ये हुआ कि कम्युनिज्म और कैपिटलिज्म एक दूसरे के सामने आ गए, यानी कि दुनिया दो हिस्सों में तब्दील हो गई, कि आप क्या अमेरिका के साथ हैं या आप रशिया के साथ हैं। तो अब यहाँ पर मेरा ये सवाल है कि वहां पर तो कम्युनिज्म था, अब यही जो चीन है, चाइना अब हमारे यहाँ आ रहा है इसी ग्वादर पर, और वो भी कम्युनिस्ट कंट्री है, कम्युनिस्ट मुल्क है, और वहां पर ये भी देखने में आ रहा है सोशल मीडिया के जरिए कि कई कई मस्जिदों पर वो मुसलमानों पर जुल्म भी करते हैं, और जैसे कि अभी रिसेंटली कुछ ही मैं ये कहूँ कि एक हफ्ता भी हुआ है कि उन्होंने कुरान मजीद जो ऐप है वहां पर उन्होंने अभी बंद कर दिया है। तो अगर वही चीन अब दोबारा उन्हीं तालिबान के नजदीक होता जा रहा है तो अब हमें क्या चीन से दोस्ती मजीद मजबूत कर लेनी चाहिए या उससे किनारा कशी करनी चाहिए?
साबिर, ये थोड़ा सा जो है ना सवाल आपका से हटकर है, लेकिन मैं इसका बहुत मुख्तसर आपको जवाब दूं तो वो ये
जी सर,
बनता
बड़ी
है
मेहरबानी,
कि
जवाब दें तो
जितना
बहुत अच्छा होगा।
जितना जी जी मैं आपको बता रहा हूँ, जितना हमारे लिए खतरनाक अमेरिका और रशिया था ना, इससे ज्यादा खतरनाक मुस्तकबिल में आपके लिए चाइना होगा। ये मेरा नजरिया और इससे इख्तलाफ रखने का सबको हक है। अच्छा जी, अब उन्होंने तो जैसे आपने भी कहा कि पहले मरहले में जो है ना वो जंग हुई, लेकिन वो गर्म जंग थी, वो कोल्ड वॉर नहीं थी, सॉफ्ट वॉर नहीं थी, वो तो हॉट वॉर थी, असलहे के साथ शुरू हुई थी, लेकिन फिर ऐसा ऐसा कोल्ड वॉर में शामिल हो गई और हमने जो है ना वो रशिया को अमेरिका के कहने पर कमजोर किया, खत्म हो गया मसला। अब आइए, कितनी आसानी से वही सारे अहदाफ लेके चाइना अफगानिस्तान में, चाइना ईरान में, चाइना पाकिस्तान में और चाइना पूरी दुनिया में दाखिल हो गया। तो ये इस्तेमाल जो है ना, ये इस वक्त इकोनॉमी पर सवार हो गया, इक्तसाद पर सवार हो के आया है, तो ये हमारे लिए ज्यादा खतरनाक है, क्योंकि हमें लगता ही है कि ये तो हमारे मफादात की बात कर रहा है। और क्योंकि हम बहुत ही गरीब, बहुत ही मुश्किल का शिकार लोग हैं, तरक्की हमने देखी नहीं है, हमें तो जब ये सीपैक नजर आता है, हमें जब ये जो कि हम खुद बना सकते थे, ये सारी तरक्की हम अपने हाथों से कर सकते थे, लेकिन हमें जब ये सब चीजें नजर आती हैं, हम कहते हैं भाई बस बाहर वाला आ रहा है वही सब कुछ करेगा। तो हमारे लिए मुस्तकबिल बहुत खतरनाक है। खुदारा या खुदाया तौफीक दे हमारे हुक्मरानों को ये बात समझने में कि इस तरह से अपने आप को किसी के सामने बिछाना नहीं चाहिए, बल्कि अपनी आवाम की ताकत पर, अपने मुल्क के अंदर मौजूद मादनियात की ताकत पर, और इंशाल्लाह अपने जुग्राफियाई और फिर जो खुदा ने वाकई तबई तौर पे जितनी हमें जोग्राफिया या तबई या फितरी तौर पे जितना हमें नवाजा है, अगर हम उससे सही इस्तेफादा करें तो हम खुद एक सुपर पावर हैं, पाकिस्तान खुद एक सुपर पावर है। लेकिन भारत इस तरह के मसाइल के जो अभी आप देख रहे हैं, ये मुस्तकबिल में इस पाकिस्तान के लिए बहुत खतरनाक साबित होंगे।
अस्सलाम
जी
वालेकुम। अभी आपने या फातिमियों का जिक्र किया कि आया जो अफगानिस्तान के मुमीन है उनकी प्रोटेक्शन के लिए कोई तंजीमें हैं खुद से? जाहिर बात है फुली प्रोटेक्ट करना तो मुश्किल है किसी एक तंजीम के लिए ऐसे हालात में, लेकिन आया वहाँ पे मौजूद हैं ऐसी कोई इंतज़ाम?
अफगानिस्तान में
जी,
जी जी बिल्कुल, अल्हम्दुलिल्लाह रब्बिल आलमीन। एक तो आपकी समझ में इंशाल्लाह सकाफत आई हुई है, वहां का जो कल्चर है तो उस कल्चर में ही सब लोग हथियार अपने हाथों में लिए हुए हैं, अपने कौम को, अपने मजहब को, अपने मजहबी मकामात को महफूज रखने के लिए और अपनी सरहदों को महफूज रखने के लिए। तकरीबन ये इलाका हमेशा हमेशा जंग की हालत में रहा और असलहा इनके हाथों में रहा। अभी भी सारी ही कौमियतें अपने मुसल्ला आप समझे ग्रुप रखती हैं, और उसमें शायद सबसे मजबूत ग्रुप जो है वो तालिबान के बाद, यानी तादाद के अतबार से कम है लेकिन इंशाल्लाह ईमान और कुव्वत के अतबार से ज्यादा वो हमारे पास है, यानी हजारा कौम के पास है जिसको फातिमियून कहते हैं। और अल्हम्दुलिल्लाह ये फातिमियून मुसल्ला भी हैं और जहाँ अच्छी ट्रेनिंग है इनके पास वहाँ इनका नजरिया भी बहुत अच्छा है, ये खामखा जंग नहीं लड़ना चाहते, यानी देखिए ताकत के तवाजुन को बराबर रखने के लिए इनके पास ताकत है। अगर किसी ने छेड़छाड़ की तो फिर तो ये बहुत सख्त जवाब देंगे। लेकिन अच्छा, ये जहां तक बात रही कि इनके मजबूत होते हुए भी जो खुदकुश हमले होते हैं, तो खुदकुश हमला आपको मालूम है कि ये सबसे कमजोर दुश्मन का हरबा होता है, अगर इसके पास ताकत होती दुश्मन के पास तो या के दुबदु मुकाबला करे, लेकिन जब ये दुश्मन मुकाबला नहीं कर पाता ना, जैसे मैदान सिफीन में आपने देखा दुश्मन मुकाबला नहीं कर पा रहा, जंगे जमल में आपने देखा दुश्मन मुकाबला नहीं कर पा रहा, या इसी तरह नहरवान में आपने देखा मुकाबला नहीं कर पा रहा, तो फिर ये क्या करता है, वही खुदकुश हमला, यानी एक आदमी को तैयार करता है और वो जो है छुपा के चीजें लेके जाता है और जाके फिर अमीरुल मोमिनीन पर हमला कर देता है या मस्जिद में धमाका कर देता है। तो ये वाले आप इस धमाकों को नहीं रोक सकते कभी भी, लेकिन इंशाल्लाह अगर कोई हमला करे और मुकाबला हो इलाकाई सतह पे हो या इंशाल्लाह आपके ये मुल्क की सतह पे हो, तो फिर आपको महसूस होगा कि आपके पास अल्लाह का बहुत बड़ा इनाम, फातिमियों की सूरत में एक बहुत बड़ी ताकत, फातिमियों की सूरत में अफगानी शियों को नहीं अफगानी सरजमीन की हिफाजत के लिए इंशाल्लाह मौजूद है।
तमाम बेहतरीन सर, मेरा एक और भी सवाल है।
ये लास्ट सवाल कर लें इंशाल्लाह। जी सर।
जी 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 सर, मेरा ये सवाल है कि मौला अमीर मुतकियन का फरमान है कि आपके दो दोस्त हैं और दो दुश्मन हैं। आपका दोस्त एक है जिसके साथ आप दोस्त हैं, और आपका दूसरा वो भी दोस्त है जो आपके दोस्त का दोस्त है, और इसी तरह आपके दुश्मन भी दो हैं, एक आपका दुश्मन और एक आपके दुश्मन का दोस्त। तो सर मेरा सवाल ये है कि अगर हम अफगानिस्तान और चीन को कंपेयर करें एक दूसरे के साथ, तो हमारा सबसे ज्यादा दोस्त कौन सा हो सकता है, और हमारी हुकूमत को इस वक्त किसका साथ देना चाहिए? क्या चीन की पॉलिसी को एक्सेप्ट कर लेना चाहिए या तालिबान की मदद करनी चाहिए?
अच्छा अभी साबिर आपकी बात ठीक है, लेकिन ये सवाल कबल इस वक्त है। अभी अफगानिस्तान को स्टेबल होने दें, अभी वहां पर हुकूमत को आने दें, अभी वहां पर हमें पता तो चले मुस्तकबिल किसके हाथ में आ रहा है, फिर हम ये फैसला करेंगे कि हमारे लिए दोस्त कौन है दुश्मन कौन है। तो क्योंकि वहां पर अभी फिलहाल वजियत वाजे नहीं है, इसलिए इसका जवाब जो है वो बनता नहीं है कोई, तो हम पहले इंशाल्लाह इंतजार करें। हाँ, लेकिन हम क्या कोशिशें क्या कर रहे हैं, कोशिश कर रहे हैं कि एक मोतदिल हुकूमत जिसमें सारी कौमियत और मजाहब और फिरके शामिल हों, सारी ताकतें शामिल हों, वो एक कौमी हुकूमत वजूद में आए। और अगर एक कौमी हुकूमत वजूद में आती है कि जो अपने पड़ोसियों से लड़ना नहीं चाहती है बल्कि अपने आप को बनाना चाहती है, तो यकीनी तौर पे और फिर हमें मुनहसर कर दिया जाए कि आया आप अफगानिस्तान के दोस्त बनना चाहती हैं चाइना के। तो अगर आप मेरी जाती राय पूछेंगे तो हमें अफगानिस्तान के करीब होना चाहिए, ना कि चाइना के नजदीक। चाइना तो आपको खा जाएगा, अपने मफादात के लिए आ रहा है। हाँ, वो अपने मफादात के लिए रोड बनाएगा, अपने मफादात के लिए वो सड़कें और अपना कारखाने बनाएगा, लेकिन जहां उसको एहसास होगा कि नहीं नहीं बनाना चाहिए, वो बड़े सुकून से काम अधूरा छोड़ के चला जाएगा जब भी उसको एहसास होगा। तो बेहतर यह है कि हमें अपने पड़ोसी और पड़ोसियों में भी मुसलमान पड़ोसियों पर ज्यादा भरोसा करना चाहिए।
आगा, अब दुआ करवा दें सर, कोई और सवाल नहीं है।
दुआ तो काशिप भाई आपको करवानी चाहिए।
काशिप कौन
है? सॉरी, अपना आप
मुबशर,
हमेशा काशिप ही लेता हूँ, मुबशर भाई।
जी जी आगा, नहीं नहीं हमें जरूरत आप जी अगर आप दुआ करवा दें इंशाल्लाह नेक्स्ट सेशन में कर लेंगे।
दुआ इमाम ज़माना से इस प्रोग्राम का इंतजाम करते हैं, इस उम्मीद के साथ कि खुदा हमें और आपको आपके इंशाल्लाह आपके जमाने के इमाम, अपने वक्त के इमाम की नुसरत और उनके साथ इस दुनिया में अदल और इंशाल्लाह इंसाफ की हुकूमत कायम करने का मौका फराहम करें। तो आप जो है वो इंशाल्लाह दुआए के जमाने से सब मिल के इस बबरकत महफिल का इख्तिताम करते हैं। आऊज़ बिल्लाह मिन शैतानिर रजीम, बिस्मिल्लाहिर रहमानिर रहीम, اللهم كل وليك الحجة بن الحق صلواتك عليه وعلى آبائه في هذه الساعة وفي كل ساعة ولجن وحافظا وقائدا وناصرا ودليلا وعينا حتى تسكنه أرضك طوعا وتمتعه فيها طويلا برحمتك يا أرحم الراحمين. اللهم صل على محمد وآله الطاهرين.